الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام آسان درس قرآن میں آپ کو خوش آمدید کہتے ہیں اللہ رب العالمین ہم سب کو قرآن مجید فرقان حمید پڑھنے سمجھنے اور اس پر عمل پیرا ہونے کی توفیق عطا فرمائے ناظرین کرام اس آسان درس قرآن کا سلسلہ بالترتیب جاری ہے اور سورہ اعراف کی آیت نمبر 199 سے آج کے درس کا آغاز ہوگا سورہ اعراف ہے نواں پارہ ہے اللہ پاک ارشاد فرماتا ہے خُذِ الْعَفْوَ وَأْمُرْ بِالْعُرْفِ وَأَعْرِضْ عَنِ الْجَاهِلِينَ اے محبوب معاف کرنا اختیار کرو اور بھلائی کا حکم دو اور جاہلوں سے منہ پھیر لو یا نبی کریم صلی اللہ علیہ وسلم کو اللہ پاک نے تین طرح کی چیزوں کے احکامات دیے پہلی بات خُذِ الْعَفْوَ درگزر اختیار کرنا کہ آپ صلی اللہ علیہ وسلم کے پاس اگر کوئی مجرم اپنے جرموں کا اعتراف کرتا ہوا آتا ہے تو آپ صلی اللہ علیہ وسلم کو اللہ نے یہ ارشاد فرمایا شفقت فرمائے مہربانی کرتے ہوئے معاف کر دیں درگزر کریں دوسری بات فرمائی اور اچھے مفید کاموں کا لوگوں کو حکم دیجیے اور تیسری بات فرمائی کہ جو جاہل اور ناسمجھ لوگ ہیں طرح طرح سے آپ سے الجھتے ہیں تو فرمائے ان سے آپ نہ الجھیں بلکہ حلم کا مظاہرہ کرتے ہوئے ان سے آپ اعراض فرمائیں ہم رسول مکرم صلی اللہ تعالی علیہ وآلہ وسلم کی زندگی مبارکہ کو اگر دیکھتے ہیں تو قرآن مجید کی اس آیت مبارکہ پر اس انداز سے عمل ہے کہ آپ دشمنوں کو بھی معاف فرمانے والے درگزر کرنے والے قرآن پاک میں متقین کی اللہ کے پیاروں کی جو صفات کو بیان کیا گیا ان میں یہ ہے کہ درگزر کرنا ظاہر ہے جب درگزر انسان کرتا ہے تو غصے کو پیتا ہے اللہ فرماتا ہے والکاظمین الغیظ والعافین عن الناس اور غصے کو پی جانے والے اور لوگوں کو معاف کرنے والے اللہ احسان کرتے ہیں یعنی نیکی کرنے والوں کو پسند فرماتا ہے تو حضور اکرم صلی اللہ علیہ وسلم گویا کہ سب سے مقدم ہیں سب سے پہلے جو ان آیات پر کما حقہ 100% عمل کر کے دکھانے والے کہ آپ کا درگزر بھی آپ کا غصے کو پی جانا بھی لوگوں کو معاف بھی کرنا اور یہ واقعات پھر سیرت مبارکہ میں اس قدر زیادہ آپ صلی اللہ تعالی علیہ وسلم کو طرح طرح سے جب ستایا گیا آپ کو مکہ مکرمہ میں کتنی تکالیف پہنچائی گئی پھر ہجرت کی پھر مدینہ منورہ میں بھی آ گئے لیکن اس کے بعد بھی کئی ایسے واقعات آپ کی شہزادی حضرت زینب رضی اللہ تعالی عنہا ان کو جس آدمی نے وہ سواری سے گرایا تھا جو امید سے تھی وہ سلسلہ بھی ختم ہو گیا تو یہی شخص جب نبی کریم صلی اللہ علیہ وسلم کے پاس ایک مقام پہ جب آتا ہے اور حضور علیہ السلام سے صحابہ نے کہا یہ وہی ہے یہ شخص وہی ہے تو کوئی اٹھے کہ اس کو اس کا بدلہ دیا جائے اس کو سزا دی جائے مارا جائے آپ نے منع فرما تو وہی آ کے کہتے ہیں کہ یا رسول اللہ صلی اللہ علیہ وسلم ہم مشرک تھے ہم میں جہالت کی باتیں تھیں اور آپ کا درگزر کرنا آپ کی نرمی فرمانا آپ کا شفقت کرنا مہربانی کرنا یہ اتنا مشہور ہے میں نے چاہا میں بھاگ نکلوں اور میں عجم کے کسی ملکوں میں چلا جاؤں لیکن مجھے آپ کی نرمی یاد آ گئی مجھے آپ کا پیار اور شفقت اور مہربانیاں یاد آ گئی تو میں آپ کی بارگاہ میں آؤں میں اعتراف بھی کرتا ہوں آپ ہمیں معاف فرمائیں تو نبی علیہ السلام نے فرمایا اللہ نے احسان کیا ہے جو تمہیں ہدایت عطا فرما دی اور یہ ایمان کی دولت عطا فرمائی یہ صرف ایک واقعہ نہیں حضرت اکرمہ رضی اللہ تعالیٰ عنہ بعد میں مسلمان ہیں اور ابو جہل کے تو بیٹے ہیں اور صحابی رسول بنے، لیکن ابو جہل کی، اور جب یہ بھی ایمان نہیں لائے ہوتے تو کتنے واقعات مشہور ہیں، حضرت امیر حمزہ رضی اللہ عنہ کو شہید کرنے والے، حضرت وحشی رضی اللہ عنہ، لیکن جب وہ بھی آئے عذر لے کر معذرت تو آپ نے انہیں بھی معاف فرما دی، اور اس طرح کے کئی واقعات. اور سب سے بڑی مثال آپ کے درگزر کرنے کی کہ جب فتح مکہ ہوا تو مشرکین اور وہ سارے قریش والے وہ کھڑے ہیں، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اب تم کیا امید رکھتے ہو مجھ سے، تو وہ کیا کہنے لگے، اخن کریمن، اب تو کرم کرنے والے بھائی، اور ایسوں کئی کرم کرنے والوں کے ہی بیٹے ہیں، آپ سے کرم کی التجا ہے، آپ سے رحمت کی التجا ہے. حضور اسلام نے لا تسلیم علیکم الیوم، کہ جیسے حضرت یوسف علیہ السلام نے اپنے بھائیوں کو معاف کر دیا، تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہاں پر بھی ان قریش کو معاف فرما دیا. تو معاف اور درگزر کرنا یہ نبی کریم صلی اللہ علیہ وسلم کا مبارک وصف ہے، اور اللہ پاک نے آپ کو اس کا حکم دیا، اور آپ کے ذریعے تمام امتیوں کو یہ حکم ملا کہ ہم بھی اپنے اندر یہ وصف خوبصورت پیدا کریں. آگے فرمایا، وَإِمَّا يَنزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ إِنَّهُ سَمِيعٌ عَلِيمٌ، اور اے سننے والے، اگر شیطان کی طرف سے کوئی وسوسہ تجھے ابھارے تو فوراً اللہ کی پناہ مانگ، بے شک وہی سننے والا جاننے والا ہے، وہی سننے والا وہی جاننے والا. یہاں پر ہر سننے والے کو یہ حکم دیا گیا، اے سننے والے، یعنی ڈائریکٹ کلام تو نبی پاک صلی اللہ علیہ وسلم سے ہے، مگر مراد امت کو سکھانا اور امت کے لیے حکم ہے، کیونکہ حضور اکرم صلی اللہ علیہ وسلم کی وہ ذات ہے کہ آپ صلی اللہ علیہ وسلم پر شیطان کسی طرح کا کوئی مسلط نہیں ہو سکتا. یہ شیطان لوگوں کو، امت کو یہ وسوسے ڈال سکتا ہے، ان پر مسلط بھی ہے، طرح طرح سے پریشان بھی کر سکتا ہے. تو اس کے طریقے بیان کیے گئے کہ جب شیطان تم پر مسلط ہو جائے، تمہیں نیکی سے دور کرنا چاہے، ہدایت کے راستے سے دور کرنا چاہے، عمل سے دور کرنا چاہے، تو تم کیا کرو، سب سے پہلے تو اللہ تعالیٰ کی بارگاہ میں اس سے پناہ طلب کرو کہ رب تبارک و تعالیٰ محفوظ رکھے. اور یہ ایک وظیفہ ہے، یہ ایک دعا ہے، ہمیشہ اس کو یاد رکھنا چاہیے، اعوذ باللہ من الشیطان الرجیم، اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم، یعنی مختلف کلمات آپ تعوذ کے دیکھیں گے جو روایات کے اندر بیان کیے گئے. تو یہ شیطان کے بارے میں جو پناہ مانگی گئی ہے، اللہ کی بارگاہ میں پناہ طلب کرنا کہ اس مردود سے اللہ ہمیں محفوظ رکھے، بہرحال وہ مسلط ہے. اور یہاں اس سے مقابلہ کرنے سے مراد وہ کیا ہے مراد، کیونکہ کئی چیزیں ایسی، شیطان انہی برے کاموں کے بارے میں انسان کو وسوسے بھی دیتا ہے اور ان کاموں میں دھکیلتا ہے کہ جن سے اللہ تعالیٰ ناراض ہوتا ہے. اچھا، وہ کام ایسے ہوتے ہیں کہ جس میں بظاہر لوگوں کے نفس کو کوئی خوشی ہے، سرور ہے، تو وہ اس کے اندر پڑ جاتے ہیں. لیکن جو ایمان والے ہیں، جو متقین ہیں، ان کو جب شیطان کی طرف سے ٹھیس پہنچتی ہے تو وہ تو اپنی آنکھیں کھول لیتے ہیں، ان کو یہ اللہ تعالیٰ خاص ایسی طاقت عطا فرما دیتا ہے جو کہ اگلی آیات میں تذکرہ ہے. لیکن یہ یاد رکھیں کہ شیطان پھر بھی اگر آپ کا پیچھا نہیں چھوڑے اور آپ نیکی کے راستے پر ہی گامزن ہیں اور شیطان آپ کے پیچھے ہے، طرح طرح کے وساویس، طرح طرح کی پریشانیاں، تو یہ بھی ایک طرح کی آزمائش ہوتی ہے، آپ کے صبر کی آزمائش ہے، آپ کی استقامت کی آزمائش ہے، اور اللہ تعالیٰ اس انداز سے بھی لوگوں کی آزمائش بھی فرماتا ہے. تو آدمی کیا کرے کہ اپنے آپ کو اسی راستے پر، اسی نیکی اور ہدایت کے راستے پر ہی گامزن رکھے، اسی پہ ہی اپنے آپ کو مصروف رکھے، یہی اس کی کامیابی ہے. والذین جاہدوا فینا لنہدینہم سبلنا، ہماری طرف آنے کی جو کوشش کرتا ہے تو پھر اس کے لیے اللہ بھی کیا کرتا ہے، راستے کھول دیتا ہے. اللہ فرماتا ہم اس کے لیے کیا ہیں، اسے ہدایت دے دیتے ہیں، یعنی اس کے لیے آسان کر دیتے ہیں ان راستوں کی طرف پہنچنا. اور پھر اگلی آیت میں یہاں یہ ارشاد فرما، ان الذین اتقوا اذا مسهم طائف من الشیطان، طائف من الشیطان تذکروا فاذا هم مبصرون، کہ بے شک پرہیزگاروں کو جب شیطان کی طرف سے کوئی خیال آتا ہے تو وہ حکم خدا کو یاد کرتے ہیں، پھر اسی وقت ان کی آنکھیں کھل جاتی ہیں. متقی اور پرہیزگار لوگوں کو بھی شیطان کی طرف سے ٹھیس پہنچتی، وسوسے آتے ہیں کہ وہ اطاعت والے کام چھوڑ کر معاذ اللہ دوسرے کاموں میں پڑ جائیں، نافرمانی والے کاموں میں پڑ جائیں. तो फिर वो क्या करते हैं, वो फौरन तज़क्करू फ़ैदा हुम मुबसिरून, वो याद करते हैं, वो अल्लाह की कुदरत, अल्लाह के इनामात, अल्लाह तबारक व ताला की तरफ से बंदों पर जो लुत्फ व करम है उनको देखते हैं, रब की कुदरत की तरफ देखते हैं, कुदरत के नज़ायर देखते हैं, इबादत में और लज्जत और रूहानियत वो कोशिश करते हैं कि पैदा हो, वो और गिड़गिड़ाते हुए रब के हुजूर सजदा रेज होते हैं, तो उनकी आंखें खुल जाती है, उन्हें पता चल जाता है कि ये शैतान की तरफ से ये ठेस पहुंच रही है, ये वसवसे आ रहे तो शैतान की तरफ से आ रहे, और फिर उनकी आंखें जब खुलती है तो वो नेकी के कामों पर ही गामजन होते हैं। ऐसे कई लोग हैं जो इबादत की तरफ होते हैं लेकिन उनको कभी कोई दुनियावी नुकसान पहुंचे तो वो शैतान उन्हें भरपूर वसवसे देता है, खेलता है उनसे, तुम्हारे साथ ऐसा हो गया, तुम्हारे साथ ऐसा। अब अगर कोई बच जाता है और शैतानी वसाविस की इन ठेस को दुदकार देता है और रहमान की तरफ और रहमान की रहमतों की तरफ अपनी नजर रखता है तो बच जाता है, वरना कई ऐसे हैं कि फिर इस दरिया में वो बह जाते हैं, इन वसाविस के अंदर आ जाते हैं। अमीरुल मोमिनीन हजरत उमर रदी अल्लाह तआला अन्हु, आप के दौर मुबारक में एक नौजवान था, आप भी उसकी इबादत से बड़ा ताज्जुब करते थे कि ऐसा नौजवान, सुभान अल्लाह। लेकिन एक दिन ऐसा हुआ कि ईशा की नमाज के बाद जब अपने घर की तरफ पलटा तो किसी औरत ने बुराई की तरफ दावत दी। अब एक कदम उस नौजवान का उस तरफ उठा, गोया कि वो बुराई की तरफ बढ़ रहा, लेकिन क्या हुआ, यही आयते मुबारक याद आई, इन्नल्लज़ीना तक़ौ इज़ा मस्सहुम ताइफ़ुम मिनश्शैतान तज़क्करू, कि जब शैतान की तरफ से कोई वसवसा कोई ठेस उन्हें पहुंचती है तो जो परहेजगार और मुत्तकी अल्लाह से डरने वाले उन्हें याद आ जाता है, फैज़ाहुम मुबसिरून, उनकी आंखें खुल जाती हैं, सुभान अल्लाह। तो वो नौजवान ये आए जैसे दिमाग में आई, वो बेहोश हो जाते, जमीन पर गिर जाते, वालिद उनको तलाश करते निकले, देखा घर ले गए। अब घर जब जाते हैं तो वालिद को वो अपना वाकया बता रहे कि ये हुआ और मुझे ये आयत याद आई, जैसे ही वो आयत याद आई तो वही खौफ और खशियत वाला गलबा दोबारा हुआ, यहाँ तक कि वो जमीन पर गिरे और उनकी रूह परवास कर गई, इंतकाल हो गए। हजरत उमर रदी अल्लाह तआला को पता चला तो आप लोगों से पूछते हुए कि उसकी कब्र पे मुझे लेके जाओ, और आपने सूरह रहमान की आयतों को पढ़ा, वली मन खौफ मकाम रब्बी जन्नतान, और जो अपने रब के हुजूर खड़े होने से डरे उसके लिए दो जन्नतें हैं। तो कब्र से उस नौजवान ने जवाब देते हुए कहा, या अमीरुल मोमिनीन, मेरे रब ने मुझे दो जन्नतें अता फरमाई, मेरे रब ने मुझे दो जन्नतें, अल्लाह से डरने वाले हैं तो फिर अल्लाह उन्हें ये इनाम देता है, सुभान अल्लाह। आगे फरमाए, व इख्वानहुम यमुद्दूनहुम फिल गय्य थुम्मा ला युक्सिरून, और वो जो शैतानों के भाई हैं, शैतान उन्हें गुमराही में खींचते हैं फिर वो कमी नहीं करते। शैतानों के भाई, यहां से मुराद यानी मुशरिकों को, मुशरिकों को शैतान और उसी गुमराहियत की तरफ खींचते हैं, वो उनकी कमी नहीं होती और फिर वो पीछे चले जाते हैं। देखिए यहाँ दो हाल बयान की, एक है मुत्तकी ईमान वाले का हाल और एक एक काफिर मुशरिक का हाल। मुत्तकी ईमान वाले को जैसे कोई ऐसी ठेस पहुंचती है तो वो समझ जाता है कि ये शैतान की तरफ से, वो समझ जाता है और वो डर जाता है और वो अल्लाह के खौफ की तरफ आता है, खशियत इलाही की तरफ आ जाता है। दूसरी यहां पर ये है कि काफिर को शैतान जो उस मजीद खींचता है, मुशरिकों को जो खींचता है, तो वो तो खींचे ही चले जाते हैं, उनके लिए वो गुमराहियत वो कुफर वाले रास्ते और हमवार कर देता है। नाजरीन, हमें दिल के अंदर वो तकवा पैदा करना चाहिए, मुत्तकीन की सिफात पैदा हो जाएगी तो फिर शैतानी ये ख्यालात और ठेस जब पहुंचे तो इंसान के अंदर कुछ हलचल मचनी चाहिए कि ये शैतान की तरफ से, क्योंकि शैतान इंसान को कोई नमाज का भी इरादा करता है तो पहले उसको सुस्ती दिलाता है, मस्जिद तक पहुंच भी जाए तो कोई किसी को वुजू और तहारत के अंदर वसवसे दिलाता है, फिर भी उसे दुदकार कर नमाज के लिए खड़ा हो जाए तो उसे नमाज में भी कईयों को परेशान करता है, रकअतें भुला देना परेशान कर देता है शैतान को। तो इसलिए नाज़रीन किराम, शैतान जो लोगों के पीछे लगा हुआ है और मुसलमानों के बिलखसूस मुशरिकों के भी पीछे है और उनको मजीद शिर्क और कुफर में मुबतला करता है, और मुसलमानों में और फिर मुत्तकीन पर भी अपने वार चलाने की कोशिश करते हैं, लेकिन जिनको अल्लाह ने तकवा की सिफत दी है तो वो समझ जाते हैं कि ये शैतान की तरफ से बाहर है। आगे अल्लाह फरमाता है, वाइदा लम तातिहिम बि आयतिन क़ालू लौ लजतबैतहा कुल इन्नमा अत्तबिउ मा युहा इलैय मिन रब्बी هذا بصائر من ربكم وهدى ورحمة لقوم يؤمنون وإذا قرئ القرآن فاستمعوا له وأنصتوا لعلكم ترحمون. اے حبیب، جب تم ان کے پاس نشانی نہیں لاتے تو کہتے ہیں کہ تم نے خود ہی کیوں نہ بنا لی؟ تم فرماؤ، میں تو اسی کی پیروی کرتا ہوں جو میری طرف میرے رب کی طرف سے وحی بھیجی جاتی ہے، یہ تمہارے رب کی طرف سے آنکھیں کھول دینے والے دلائل ہیں اور مسلمانوں کے لیے ہدایت اور رحمت ہے، اور جب قرآن پڑھا جائے تو اسے غور سے سنو اور خاموش رہو تاکہ تم پر رحم کیا جائے. یعنی یہاں پر جو کفار، وہ آج صلی اللہ علیہ وسلم کو یہ کہتے کہ آپ خود ہی، یعنی ایک ان کا الزام تھا، وہ کافر عام طور پر الزام لگے، یہ قرآن جو ہے وہ کسی شاعر کا کلام ہے، قرآن خود ہی بنائی ہوئی کہانیاں ہیں، قصے ہیں. تو جب آپ کسی چیز کے بارے میں کوئی نشانی نہیں آئی تو وہ کیا کہتے تھے کہ آپ خود ہی بنا لیتے. تو آپ نے فرمایا قل انما اتبع، میں تو اسی کی پیروی کرتا ہوں، ما یوحا الی من ربی، جو میرے رب کی طرف سے وحی کی جاتی ہے میری طرف. اور اس کے بعد پھر اللہ پاک نے جو قرآن پاک کی عظمت پر اور قرآن کے حقوق پر ایک طرح کی جو آیات کو نازل فرمایا، اور ایسی ایک آئیڈیل یہ آیت مبارکہ ہے کہ جب قرآن کی تلاوت کی جائے، وَإِذَا قُرِئَ الْقُرْآنِ فَاسْتَمِعُوا لَهُ وَأَنْشِتُوا لَعَلَّكُمْ تُرْحَمُونَ. اور جب قرآن پڑھا جائے تو اسے غور سے سنو اور خاموش رہو تاکہ تم پر رحم کیا جائے. قرآن کی تلاوت ہو اور اسے غور سے سننا، یہ قرآن کا حق ہے ناظرین کرام. اس محفل، اس مجلس جس میں جو بھی شرکت کے لیے آئے ہیں و جمع ہیں، ان تمام کو سننا لازمی ہے، کیونکہ وہ آئی جمع اس سننے کے لیے ہے. اور قرآن کو اسی طرح ہی پڑھا جائے، اور ایسی جگہ پر نہ پڑھا جائے جہاں لوگ اپنے کام کاج میں مشغول ہیں اور ہم قرآن کی بلند آواز سے تلاوت کرنے لگ جائے. نہیں، وہاں پڑھا جائے جہاں لوگوں کو سننے کی بھی توفیق مل جائے. اب یہ قرآن پاک کا ایک واضح یہ حکم ہے، اور یہ یاد رکھیں، اسی سے فقہ حنفی میں بطور خاص جو یہ مسئلہ بیان کیا کہ امام کے پیچھے کسی کی قرات نہیں، امام کے پیچھے کسی کی قرات نہیں. بعد وہ حدیثیں بیان کر دیتے کہ لا صلاۃ الا بفاتحۃ الکتاب، فاتحہ کتاب یعنی سورہ فاتحہ کے علاوہ تو کوئی نماز ہی نہیں. تو یہ جو فرمایا سورہ فاتحہ کے علاوہ نماز نہیں، یعنی کوئی بھی نماز ایسی نہیں جس میں سورہ فاتحہ کی تلاوت نہ کی جائے. امام کے پیچھے تو امام نے تو تلاوت کی ہے، تو امام کا پڑھنا وہ مقتدی کا پڑھنا ہے. اس لیے رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث پاک ہے، ترمذی شریف کے اندر یہ باقاعدہ موجود ہے کہ جس کی ایک رکعت بھی بغیر سورہ فاتحہ کے پڑھی اس کی نماز نہ ہوئی، مگر یہ کہ وہ امام کے پیچھے. اور ایک اور روایت میں ابن ماجہ شریف کی حدیث پاک ہے جس میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ امام تو اس لیے ہوتا ہے کہ اس کی پیروی کی جائے، اقتداء کی جائے. بس جب امام کی پیروی ہے، امام کو بنا لیا تم نے، فَإِذَا كَبَّرَ فَكَبِّرُوا، جب وہ تکبیر کہے تم بھی تکبیر کو، اور جب وہ قرات کرے تو خاموش ہو جائے، جس کا کوئی امام ہو اور اس امام کا پڑھنا مقتدی کا پڑھنا. تو اس لیے ہم کہتے ہیں نماز خواہ جہری ہو سری ہو، بلکہ سری میں بھی رسول اللہ صلی اللہ علیہ وسلم نے لوگوں سے پوچھا کہ میرے ساتھ قرات میں کون جھگڑا کر رہا تھا، یعنی وہ نماز کے اندر ہی چکے وہ قرات کوئی پیچھے کر رہا تھا، تو آپ صلی اللہ علیہ وسلم نے اس سے منع فرمایا کہ کون پیچھے یہ پڑھنا شروع ہو گیا. تو قرآن کو خاموشی کے ساتھ سننا، اور جب بھی قرآن پڑھا جائے اس میں غور بھی کرنا ہے، قرآن کو خاموشی کے ساتھ سننا ہے. آگے فرمایا وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ. اور اپنے رب کو اپنے دل میں یاد کرو گڑ گڑاتے ہوئے اور ڈرتے ہوئے اور بلندی سے کچھ کم آواز میں، صبح و شام اور غافلوں میں سے نہ ہونا. یہ جو حکم مبارکہ ہے یہ نبی پاک علیہ السلام کو اور تمام امت کو اور تمام مکلفین کو یہ حکم ہے، یہ عام ہے. اور رب تبارک و تعالیٰ کا ذکر، تسبیح، تحلیل، اس کا ہمیں حکم دیا گیا. اچھا صبح و شام کا بھی کہا گیا. اچھا اونچی آواز سے، یعنی درمیانی آواز سے ہو، نہ اتنی اونچی آواز سے کہ اپنے آپ کو تکلیف پہنچاؤ. اور صبح و شام ذکر کرنا، صبح کے وقت انسان چونکہ اٹھتا ہے اور اپنی صبح کا، اپنے دن کا آغاز کرتا ہے، تو اس لیے اسے ذکر، تسبیح، تحلیل کا حکم ملا تاکہ اس کے نام اعمال کے اندر شروع میں ہی یہ نیکیاں لکھ دی جائیں. शाम में उमूमन लोग कामकाज से चीजों से होकर फिर रात को सो जाते हैं, तो रात का सोना ये एक नींद, वो एक मौत की तरह है। तो यूं भी हुक्म दिया गया कि रात को भी वो अल्लाह का जिक्र करें। अब अगर इस हालत में ही किसी का इंतकाल हो जाता है तो क्यामत के दिन वो जिक्र करता वो उठेगा, सुभान अल्लाह। और ये भी वजह है कि तुले फजर के बाद से लेकर तुले आफ्ताब तक बीच में कोई नफिल वगैरह पढ़ने की इजाजत नहीं, सुन्नत फजर पढ़ेंगे और फर्ज नमाज फजर की पढ़ेंगे। इसी तरह गुरुबे आफ्ताब का जो करीबी वक्त होता है, यानी 20 मिनट गुरुबे आफ्ताब से पहले, तो उसमें भी नफिल नहीं पढ़ते। तो ये औकात वो है कि जिनमें नमाज पढ़ने की नवाफिल की चूंकि ममानत है, तो तस्बीह तहलील का हुक्म दिया गया कि सुबह शाम तस्बीह तहलील करें, सुभान अल्लाह। अगली आयत में फरमाया इन्नल्लज़ीना इंदा रब्बिका ला यस्तकबिरूना अन इबादतिही व युसब्बिहूनहू व लहू यस्जुदून। बेशक वो जो तेरे रब के पास हैं और उसकी इबादत से तकब्बुर नहीं करते और उसकी पाकी बयान करते हैं और उसी को सजदा करते हैं। इस आयत का माना मतलब ये है कि जब फरिश्ते जो इंतहा दर्जे का वो शर्फ पाने वाले हैं, मासूम हैं, शहवत और गजब और बुरी चीजों से पाक हैं, कीना हसद बोग्ज इन चीजों से, तो वो अल्लाह के हुजूर जब इबादत करते हैं तकब्बुर नहीं करते, गिरिया जारी करते हैं, सजदे करते हैं, तो इंसान जिसमें ये चीजें पाई जाती हैं, जो गुनाह मासूम तो नहीं है, गुनाह भी करता है, इसी तरह बोग्ज कीना तरह तरह की और भी वो कल्बी बीमारियां उसके अंदर मौजूद है, या इंसानी ख्वाहिशात की वजह से कई वो तरह तरह के गुनाहों में पड़ जाता है। तो जब मासूम फरिश्ते इतनी अल्लाह की इबादत करते हैं तो एक आम इंसान को तो फिर ज्यादा हक बनता है कि वो अल्लाह की इबादत करे। ये नाज़रीन इकराम कुरान पाक का पहला सजदा है। कुरान पाक के 14 सजदे हैं। पहला सजदा ये सूरह आराफ की आखिरी आयत मुबारक है। और सजदे की आयत जब पढ़ी जाए तो सजदा लाजिम हो जाता है, सजदा लाजिम हो जाता है। इसमें यह नहीं कि हमने कसदन सुनी या नहीं सुनी, सजदा लाजिम हो जाता है। आप इस रिकॉर्ड शुदा प्रोग्राम को सुन रहे हैं तो इस तरह सुनने वालों पर यह सजदा तिलावत ये लाजिम नहीं होता। सजदा तिलावत की भी बड़ी फजीलतें। एक रिवायत में फरमा जब आदमी आयते सजदा पढ़कर सजदा करता है तो शैतान हट जाता है और कहता है मेरी बर्बादी, इब्ने आदम को सजदे का हुक्म हुआ वो सजदे में कर गया, उसके लिए जन्नत है, और मुझे सजदे का हुक्म मिला तो मैंने इनकार किया, मेरे लिए दोजख। और सजदा तिलावत का तरीका ये है कि आदमी बेहतर और मुस्तहब तो यही है कि खड़ा होकर अल्लाह अकबर कहता हुआ सजदे में चला जाए। अब 3 मरतबा सुबहान रब्बी अल आला ये कहकर फिर अल्लाह अकबर कहता हुआ उठाए। इसमें ना तो बैठना है सलाम है ना कुछ और। हाँ, ये जो खड़ा होना है और खड़े होकर सजदे में जाना है और फिर सजदे के बाद दोबारा खड़े होना है, ये दोनों कियाम मुस्तहब है। अगर कोई बैठे बैठे भी सजदा तिलावत कर लेगा तो वो मुस्तहब छूटा, लेकिन सजदा तिलावत अदा हो जाएगा। तो कहीं भी है सजदा तिलावत ये वाजिब रहता है। याद रखें जितनी आपने आयतें पढ़ी जिंदगी में पढ़ी हुई सजदा तिलावत नहीं किए तो वो आपके जिम्मे है, उसे आप अदा करें। ये भी हो सकता है कि एक साथ भी आप कई सजदे पिछले जो रहते हैं कि वह आप उनको अदा कर रहे हैं तो आप कर सकते हैं। मुस्तहब यही है कि हर सजदे में खड़े होकर अल्लाह अकबर करके आप यूं जाएं सजदे में और फिर दोबारा खड़े हो जाएं। लेकिन अगर कोई बैठे बैठे ही कसरत से सजदे कर लेता है तो ये भी बिल्कुल जायज है। मजीद इसके जो फिकी आकाम हैं फिकी कुतुब के अंदर आप पढ़ सकते हैं। आज अल्हम्दुलिल्लाह सूरतुल आराफ का हमारा इख्तिताम हुआ है और इंशाल्लाह आइंदा दर्स के अंदर सूरह अनफाल से हमारे दर्स का आगाज होगा। अल्लाह पाक नूरे कुरान से मेरे और आपके सीनों को रोशन मुनव्वर फरमाए और कुरान पाक की खूबसूरत तालीमात पर हम सबको अमल पैरा होने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी जिल अमीन सल्लल्लाहु अलैहि वसल्लम।